1-6-243-9836. कनेक्शन आपका दुनिया के साथ।
अपनी कम्युनिटी दा सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजिए सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा। सोडी फर्नीचर तो 3 साल ले नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747171।
अब मॉर्गेज की परेशानी हुई खत्म कीस्टोन फाइनेंशियल एक्सपर्ट के साथ। कमर्शियल मॉर्गेज, रेजिडेंशियल मॉर्गेज, प्राइवेट मॉर्गेज, कंस्ट्रक्शन मॉर्गेज, रीफाइनेंस, रिन्यूअल, सेल्फ एम्प्लॉयड और सेकंड मॉर्गेज, ऑल योर मॉर्गेज सॉल्यूशंस। कीस्टोन फाइनेंशियल एक्सपर्ट की जैस्मीन परमार से आज ही कॉन्टेक्ट कीजिए। इनके पास है मॉर्गेज इंडस्ट्री में सालों का तजर्बा और आपकी मॉर्गेज का आसान हल। जैस्मीन परमार, प्रिंसिपल ब्रोकर। कॉल टुडे 6479235659, 6479235659। स्पीक योर लैंग्वेज इंग्लिश, पंजाबी एंड हिंदी। लाइसेंस नंबर 13654।
यूनी ग्लोबल एडवाइजरी इंक आपके लिए लाए हैं गवर्नमेंट फंडेड कोर्सेज जो कि इजी टू पास एंड फुली ऑनलाइन है, सिर्फ 2 से 3 घंटे मंडे टू फ्राइडे। हुकूमत आपके कोर्स तो स्पॉन्सर करती ही है, साथ में आपको लिविंग एक्सपेंसेस के तौर पे फंडिंग देती है जो कि रेंज करती है $75,000 से लेके $175,000 तक। मजे की बात यह है कि इसमें से 55% पैसा तो नॉन रिफंडेबल ग्रांट्स का पैसा है जो आप कहीं भी कैसे भी यूज कर सकते हैं। एलिजिबिलिटी PR, सिटीजन, प्रोटेक्टेड पर्सन एंड फैमिली इनकम लेस देन $70,000। कॉन्टैक्ट करें 4374317537 4372643175।
मेरी पूरे साल की सेविंग $400 हुई है।
मेरी सेविंग $350।
मेरी सेविंग सिर्फ $100।
और मेरी सेविंग सबसे ज्यादा हुई है, मैंने सेव किए हैं $1,775।
क्या चमत्कार किया, मुझे भी गुर सिखाओ ना।
भाई बात सादा सी है, हमारे पास 2 गाड़ियाँ और 1 घर है और इन सब की इंश्योरेंस मिलाकर मैंने जबरदस्त सेविंग की है और ये जादू किया है ऑल स्टेट पिकरिंग एजेंसी के राजा बाशा ने। आप भी अपनी गाड़ी और घर की इंश्योरेंस में खूब सेविंग कर सकते हैं। टर्म एंड कंडीशन अप्लाई। ऑल स्टेट पिकरिंग एजेंसी के राजा बाशा 6472903773 6472903773।
जो ले गया सो ले गया, जो रह गया सो रह गया। 40 साल पुराना सोडी फर्नीचर सदर के लिए बंद होने जा रहा है। $90 का सिंगल बेड, $100 का डबल बेड, $100 का ये डबल बेड, $249 का बंक बेड, $99 की ये ग्लास कॉफी टेबल, $100 की ये ब्यूटीफुल मॉडर्न कॉफी टेबल, $130 की ये कॉफी टेबल, $120 में टीवी ट्रॉली विद वर्टिकल स्टोरेज, $499 में मॉडर्न क्वीन साइज बेड विद स्टोरेज और वन नाइट स्टैंड बिल्कुल फ्री, $499 में मेड इन मलेशिया डाइनिंग टेबल सेट विद 6 चेयर सॉलिड वुड में, $599 में एक्सटेंडेबल डाइनिंग टेबल विद 6 चेयर, $1,199 का हाई एंड लग्जरी सोफा सेट 6 सीटर जिसमें ऑप्शन है प्रिंटेड चेयर की और नॉर्मल चेयर की, $1,299 में ये मॉडर्न क्वीन साइज बेडरूम सेट 8 पीस जिसमें है ड्रेसर, चेस्ट, 2 नाइट स्टैंड और विद स्टोरेज। ये सारा का सारा 2 मिलियन प्लस का ब्रांड न्यू फर्नीचर क्लोजिंग सेल डाउन पे है। आज फिर सारे सोडी फर्नीचर ब्रैम्पटन और इनको सपोर्ट करो, इनका साथ दो ताकि सारा फर्नीचर इनका सेल हो सके और आपको फायदा हो सके।
चलो स्टोनी क्रीक कढ़ाई पॉइंट, क्योंकि स्टोनी क्रीक कढ़ाई पॉइंट ने वीकेंड पर हलवा, पूरी, चने, अचार, पाए, बॉम, नाश्ता या फिर ब्रंच, टेस्टी फूड विद द बेस्ट कस्टमर सर्विस। प्रोग्राम साजो आज का रेफरेंस देने पर 10% डिस्काउंट लेना मत भूलिए। एंड द बेस्ट ऑफ द बेस्ट एम्बियंस, 285 अपर सेंटेनियल पार्कवे। कॉल कीजिए 905-664-9988।
एक कुड़ी वेखो शहनाज गिल नो प्यार दी तलाश विच 2 पीढ़ियां दी इस कहानी विच
कोनू कहे जा मुंडा चाहिदा,
बस मेनू प्यार करने वाला होवे, कुकिंग आंदी होवे, ओनू मेनू घुमाउण लेके जाए, मेरे मां प्यो दी सेवा करे, केयरिंग होवे, डेयरिंग होवे, शेयरिंग होवे।
शेयरिंग की पुत्र?
शेयरिंग मतलब जेड़ा विचार सांझे करदा होवे, पता ओना नू
बोलदा होवे।
जिंदगी गड़बड़ गड़बड़।
एक कुड़ी पंजाबीयत नाल भरपूर एक अनोखी लव स्टोरी इस 31 अक्टूबर तुहाडे नेड़ले सिनेमाज विच।
क्या बात है बेटे, बड़ी आवाज़ नजर आ रही है।
अबू जान खुदा का वास्ते, गाड़ी से प्रोड्यूसर एक गधा गाड़ी खरीदे, हर मोड़ पे रुक जाती है।
तो बच्चे परेशान क्यों होती हो? लाओ गाड़ी की चाबी दो, अभी लेकर जाता हूँ प्रीमियम ऑटो रिपेयर। गाड़ी की नब्ज देखकर खराबी की जड़ तक पहुँच जाएंगे।
मेरी सहेली ने भी कहा था
वहाँ पर कूलिंग सिस्टम, इंजन ट्यूनअप, चार व्हील कंप्यूटर बैलेंस, ब्रेक, नए और पुराने टायर, साफ ऑयल फिल्टर, मुफ्त में चेंज, स्टार्टर अल्टरनेटर गारंटी के साथ ठीक करते हैं। बस इसके बाद तुम्हारी गाड़ी फर फर भागेगी। 21 मेलविक ड्राइव इटोबिको, टेलीफोन 416-747-6800।
जी साहब अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू। उम्मीद करते हैं आप खैरियत से होंगे। प्रोग्राम में आप तमाम को खुश आमदेद। हमारे फा मुजफ्फर आपके साथ, हमारा आपका साथ आज 6:30 बजे तक होगा, मगर मंडे यानी फ्रॉम द 1st of this November which is 1st of November, I believe, Saturday का दिन जब बनता है, Thursday से ज़ाहिर है इसका दौरानियों और कम होगा, मगर November के first week से इंशाअल्लाह ताला, which is Monday, morning hours में 9 से 10 बजे भी आपके साथ एक मुलाकात हुआ करेगी। एक लिहाज से बहुत बेहतर भी है कि जो हमारे पाकिस्तान के इंटरव्यूज हैं हम उस दौरान में आपके साथ लेंगे और पाकिस्तान की न्यूज को, जिसपे आई वुड रिक्वेस्ट कि यू कैन गिव अस अ कॉल एंड वी विल टेक योर कॉल ऑन द एयर। आज के प्रोग्राम में भी इसी तरह से बातचीत जारी रहेगी। हमारी वेबसाइट www.eawaz.com हमारी वेबसाइट है, आप इस वेबसाइट पे तशरीफ लाएं। न्यूज़पेपर, रेडियो, टेलीविजन, हमारा एक्स का अकाउंट है, टिकटॉक का अकाउंट है, जरूर देखिए। सबसे पहले तो बहुत मुबारकबाद टोरंटो वालों को, कैनेडियंस को, ब्लू जेस की हिस्टोरिक कमबैक। ऑफकोर्स ये जो 18 इनिंग्स का मैच हुआ था, जिसमें जाहिर है अपनी फर्स्ट इनिंग अपने 9 पूरे करने के बाद, 9 इनिंग्स पूरी करने के बाद टाई पे चला गया था, और उसके बाद सेकंड इनिंग खेली गई थी, 18 इनिंग्स का रिकॉर्ड टूटा और उसमें ब्लू जेज ने लूज किया था। हालांकि ये मैच टाई हुआ था, दे प्लेड वेरी वेल दैट डे, मगर कुछ ऐसी रद्दोबदल हो चुका था जिसमें फिर वापसी का कोई रास्ता नहीं था, तो मगर दे एंडेड अप लूजिंग क्योंकि उन्होंने एक उसकी बर्तरी ले ली थी एक रन की। जाहिर है सबकी तबीयतें थोड़ी खफा जरूर थी, मगर कल रात का मैच अपना पूरे दौरानिए में मुकम्मल हुआ। ब्लू जेज ने बहुत अच्छा कमबैक किया। आज अमेरिकन टेलीविजन इसको बहुत बेहतरीन तौर पर कवर कर रहे हैं और ख्याल किया जाता है कि ब्लू जेज जो है दे आर इन फॉर्म एट द मोमेंट। सबसे बड़ी बात है उठाने की बात की जाए, बेसिकली जापान से इनका ताल्लुक है मगर अमेरिकन सिटीजन है और उनको भी मतलब टफ टाइम मिला रात में। शेन बीवर ने सुपरस्टार शोबी ओटानी जो है उनको आउट पिच किया और बस इसके बाद सारों ने बेहतरीन कारकर्दगी दिखाई। जाहिर है नौवा जो इनिंग थी वो आई वाज थिंकिंग कि शायद डॉजर्स जो हैं वो इस उम्मीद के साथ हाजिर हुए हैं कि हम आखिर में करेंगे ताकि इनके पास कोई क्लू ना हो। यस, आखिरी जो इनिंग थी उसमें उन्होंने एक और रन किया जरूर, बट यू नो बट स्टिल ब्लू जेस जो है विन किए। 4 मैचेस हो चुके हैं, 2-2 की बराबरी है इस वक्त, 3 और मैचेस हैं इंशाल्लाह। 3 मैचेस क्या 4 मैचेस हो गए ना, 4 मैचेस हो गए, 3 मैचेस बाकी रह गए इंशाल्लाह, थिंग्स विल गो फाइन। 4 जिसकी बर्तरी जो पहले इख्तियार कर लेगा वो विनर होगी एंड आई होप इंशाल्लाह ताला इट विल बी ब्लू जेस। लेकिन आज के प्रोग्राम में आई टेक माजिद जमाल साहब टू टेक द प्राइड बिकॉज सिंस आई नो माजिद भाई ही ऑलवेज सेड के एक दिन जीतेंगे जरूर और हमारी फेवर्स तब्दील नहीं होनी एक ब्लू जेज के साथ और एक मेपल लीफ के साथ। मगर साहब ब्लू जेज का अराउंड 30+ ईयर्स के बाद, 3 दहाइयों के बाद ये कम बैक है, इट्स वेरी गुड। यंग प्लेयर्स दे प्लेड वेरी वेल। हॉल ऑफ फेम खिलाड़ी जो डेरेक हैं उन्होंने कहा है कि ब्लू जेज ने जॉर्ज स्प्रिंगर के बगैर भी जारहाना बैटिंग जो है वो दिखाई है और बेशक कि आप जॉर्ज स्प्रिंगर की जगह नहीं ले सकते, वो फौरी मतलब है, लेकिन अगर किसी को लाना ही है तो फिर जो बिशट है वो बेहतरीन है प्लेयर है। तो बस यही बातचीत करते हुए हम निकलेंगे आज के प्रोग्राम में। एक इंटरव्यू हम आपके साथ शेयर करेंगे। अगर हम पाकिस्तान के इस वक्त सूरत हाल देखें तो कहा जाता है कि पाकिस्तान पहले एक महाज के ऊपर जंग लड़ रहा था, मगर अब शायद पाकिस्तान को 2 महाजों पर जंग लड़ना पड़ेगी। पाकिस्तान और अफगानिस्तान के दरमियान 2 दौर हुए मुलाकातों के, पहला दौर भी फेल हो गया, दोहा का दूसरा दौर जो कि इस्तांबुल में था वो भी ऑलमोस्ट फेल हो गया, मगर
میں آج جب یہ انٹرویو بھی جو آپ کے ساتھ شیئر کرنا ہے, پاکستان کے بہترین جرنلسٹ ہیں, تین جرنلسٹ ہیں جن کے بارے میں ہم کہہ سکتے ہیں کہ دے نو دس ایریا ویری ویل, اور یہاں کے لوگوں کی طبیعتوں کو بھی جانتے ہیں, یہاں کے اتار چڑھاؤ سے بھی واقف ہیں, جس میں ایک سلیم صافی صاحب ہیں, ایک طاہر خان ہیں اور حسن خان صاحب آج ہمارے ساتھ ہوں گے, ان سے آپ بات چیت سنیے گا. بڑے ویلڈ کنسرن انہوں نے کہے ہیں, اینڈ آف کورس میں نے ہمیشہ یہ کہا کہ آر پالیٹیشینز آر ریسپانسبل فار ویری مینی تھنگز. آرمی کے افسران تو جان پہلے بھی دیتے تھے, آج بھی جان دیتے ہیں خیبر پختونخوا میں. آج بھی جو ایک اٹیک کا واقعہ ہوا ہے, یقیناً اگر اس کو میں آپ کے ساتھ شیئر کروں تو پاکستان کے یہ افغانستان کی کشیدگی اور یہاں پر جو ایک آج واقعہ ہوا ہے اس کے بارے میں بھی ہم ذکر کریں گے. غزہ میں نسل کشی کے لحاظ سے بات کی جائے, اسرائیل سمیت 63 ممالک, یہ اقوام متحدہ کی ایک رپورٹ ہے, اقوام متحدہ کی رپورٹ میں جو انکشافات کیے گئے ہیں انہوں نے کہا یہ جنوسائڈ جو ہوا ہے, یہ نسل کشی جو ہوئی ہے وہ ہم بے شک کہتے ہیں کہ اسرائیل نے کیا, مگر اس کے ساتھ 63 ادر کنٹریز بھی شامل ہے, جس میں امریکہ کا نام بھی ہے, یورپین کنٹریز کا نام بھی ہے, جس میں کینیڈا کا نام بھی اس میں شامل ہے, آسٹریلیا کا نام بھی اس میں شامل ہے. انہوں نے کہا ہے کہ ان کو جو رائٹ دیا ہوا تھا, اور اسرائیل اگر یہ جینوسائڈ کر بھی رہا تھا تو یقیناً اس کو گیمز میں سے ایکسپیل کیا جانا چاہیے تھا, ان کو گیمز میں بھی ایکسپیل نہیں کیا گیا. یہ اقوام متحدہ کے فلسطین کے لیے خصوصی نمائندے نے یہ رپورٹ میں انکشاف کیا ہے کہ امریکہ, برطانیہ اور جرمنی سمیت 63 ممالک غزہ کی پٹی میں اسرائیل کی 2 سال سے نسل کو ختم کرنے کی کوشش کر رہے ہیں. اس رپورٹ میں کہا کہ اسرائیل نے اقدامات اکیلے نہیں کیے بلکہ 30 ممالک کی سرپرستی میں کی ہے, کسی کی شہ میں یہ سب کچھ کیا ہے. غزہ میں نسل کشی صرف اسرائیل کی کاروائیوں سے ہی نہیں ہے بلکہ یہ تمام کنٹریز جو ہیں ایکولی ریسپانسبل کہا گیا ہے. طاقتور ممالک, یہ طاقتور تمام کے تمام ممالک, آپ کو پتا ہے برطانیہ ایک عرصے تک نو آبادیاتی نظام کے اوپر رہا, نسلی سرمایہ دارانہ نظام کو فروغ دیتے رہے, اور یہاں پر بھی انہوں نے اپنی وہی چیزیں برقرار رکھیں گی. رپورٹ میں کہا ہے کہ کئی ممالک نے اسرائیل کو مدد دی اور وہ جواب دہی کے لیے ان کو اس کو تحفظ فراہم کیا اسرائیل کو. اس میں یہ بھی کہا گیا کہ غزل میں نسل کشی کو بین الاقوامی طور پر ممکن بنائے گئے جرم کے طور پر سمجھانا چاہیے, اور فلسطینی شہریوں کو انسانی ڈھال قرار دے کر غزہ پر حملوں کو تہذیب اور صفاقیت کی جنگ کے طور پر پیش کر کے ان ممالک نے اسرائیلی بیانیوں کو تقویت دی اور بین الاقوامی قانون کی خلاف ورزیاں انتہا پر کی. جنوبی افریقہ میں نسل پرستی کے خلاف دیگر نوآبادیاتی حکومتوں کے خلاف ایک کامیاب اقدامات سے ظاہر ہوتا ہے کہ بین الاقوامی قانون کے ذریعے انصاف اور حق کی خود ارادیت جو ہے وہ حاصل کی جا سکتی ہے. یہاں ہر ملک نے اپنا رول پلے کیا, اور غزہ میں جو زیادتی ہوئی یا فلسطینیوں کے ساتھ زیادتی ہوئی وہ. آج میں نے ایک اور رپورٹ بھی آپ کے ساتھ شیئر کرنی ہے, بین اینڈ جیری کی آئس کریم کے بارے میں. آج 29th of October ہے, اور 29th of October کو آج جو بین ہیں بین کوہن, ان کی ایک ویڈیو بھی میں آپ کے ساتھ شیئر کروں گی. تربوز فلسطین کا ایک علامت سمجھی جاتی ہے, اور تربوز کے فلیور پر یہ آئس کریم تیار کر رہے تھے, مگر یونیلیور جس کے ساتھ انہوں نے اشتراک کیا تھا سن 2000 میں, اور پھر آپ کو یاد ہوگا میں نے آپ نے کیا رول پلے کیا, کیا میگنا کی آئس کریم آپ نے نہیں خریدی, یونیلیور کی یہ آئس کریم ہے, ہم نے یونیلیور کی پروڈکٹس کو خدا حافظ نہیں کہا, نہیں ہم نے نہیں کہا. تو یونیلیور جو ہے وہ بین اینڈ جیری کے اس قدم کو, دے آر ایکٹیوسٹ ایز ویل, جس میں وہ اس فلسطین کا ساتھ دینا چاہتے تھے اور یہ تربوز کے فلیور پہ آئس کریم بنانا چاہتے تھے, الٹیمیٹلی دے گاٹ اپارٹ فرام ایچ ادر. یہ جو رپورٹ کا جس کا ذکر کر رہی ہوں, کہتے ہیں اسرائیل کو کھیل, ثقافت اور دیگر بین الاقوامی جو فارم سے بالکل فارغ کیا جانا چاہیے تھا, مگر یہ جتنے کنٹریز جو کہ نو آبادیاتی نظام پر یقین رکھتے ہیں, امارتی نظام پہ بلیو رکھتے ہیں, انہوں نے اسرائیل کو شہ دی, جس کی وجہ سے اسرائیل نے کیا. فروری 2024 میں آسٹریلیا, نیوزی لینڈ, کینیڈا, برطانیہ, جرمنی, نیدرلینڈ نے اسرائیل پر ایک طرف انہوں نے رفا کے حملے کی مذمت کی تھی, لیکن ساتھ ہی یو این آر ڈبلیو کی فنڈنگ کو بھی روک دیا گیا تھا, یعنی ہیومن رائٹس کی جو فنڈنگ تھی اس کو بھی روک دیا گیا تھا. جو جینوسائڈ ہے اس کے واضح شواہد کے باوجود کئی ممالک اب بھی اسرائیل کے ساتھ ہتھیاروں کی تجارت کر رہے ہیں. حالانکہ یورپین یونین کو بہت بڑا, جتنے کنٹریز ہیں ان کی جو لیڈرشپ ہے ان کو بہت بڑا ایک ریزسٹنس مل رہی ہے عوام کی طرف سے. جو یورپین لوگ ہیں وہ یہ کہتے ہیں کہ ان ممالک میں اسلحے کی فروخت جو ہے اس کو روکا جانا چاہیے. اکتوبر 2023 سے امریکہ نے 742 کھیپوں پر مشتمل ہتھیار, گولہ, بارود اسرائیل بھیجے, اربوں ڈالر کی نئی اسلحہ کو فروخت کی منظوری دی. 2023 سے اکتوبر 2025 تک 26 ممالک نے اسرائیل کو ہتھیاروں کی کم از کم 10 کھیپیں بھیجوائی تھیں. اب اگر اسرائیل نے ان کھیپس کو استعمال کیا ہے تو کون ریسپانسبل ہے؟ اسرائیل کے ساتھ ساتھ وہ 63 کنٹریز آر ایکولی ریسپانسبل کنسیڈر کیا جاتے ہیں. امداد کو ہتھیار بنایا گیا, یعنی غزہ کے جو لوگ تھے بھوک کی وجہ سے, افلاس کی وجہ سے جب وہ فوڈ یا اپنے شیلٹر کے لیے چیزیں لینے آتے تھے تو ان لوگوں کو مار دیا جاتا تھا. اگست 2025 تک غزہ میں قحط کی باضابطہ تصدیق ہو چکی تھی. یہ ممالک جو یورپین کنٹریز ہیں, جس میں خاص طور پہ جرمنی کا ذکر کریں گے, جرمنی کے جرنلسٹ جو ہیں انہوں نے وہ رپورٹرز جو کہ غزہ میں کام کر رہے تھے ان کو بھی ٹیررسٹ کنسیڈر کیا, کیونکہ یہ نہیں چاہتے تھے غزہ, غزہ کے اندر جتنی صورتحال ہے اس کو باہر آنے دیا جائے. یہاں پر ہم کریڈٹ دیں گے ٹیسلا کو بھی کہ ٹیسلا نے وہاں انٹرنیٹ نہ ہونے کے باوجود انٹرنیٹ پرووائڈ کیا تھا, اور بہت ساری میڈیا سروسز نے وہاں سے سروسز بھی دی, اور بے شمار جرنلسٹ جو ہیں انہوں نے اپنی جانوں کو بھی گنوایا. اس رپورٹ میں یونائیٹڈ نیشنز کی میں کہا گیا ہے کہ بحری امداد مشن اور شہری تنظیموں کے قافلے جو اسرائیلی محاصرے کو توڑنے کی کوشش کر رہے تھے انہیں اسرائیل نے بین الاقوامی پانیوں میں غیر قانونی طور پر روکا اور دیگر ممالک ایک دم سے خاموش رہے. یقیناً یہ دیگر ممالک اگر اسرائیل کی زیادتیوں کو محسوس کرتے تو تجارتی تعلقات کو بھی منقطع کر سکتے تھے, سینکشنز بھی لگائی جا سکتی تھی, مگر انہوں نے کوئی ایسا قدم نہیں نکالا. اس رپورٹ کا اب نتیجہ کیا کنسیڈر کیا جاتا ہے؟ یونائیٹڈ نیشن کے بارے میں اگر بات کی جائے, جب نسل کشی واضح ہو چکی تھی تب بھی بیشتر مغربی ممالک اسرائیل کو فوجی, سفارتی, معاشی, نظریاتی مدد فراہم کر رہے تھے, حالانکہ وہ یہ تمام چیزوں کو ڈسکنیکٹ کر سکتے تھے. پچھلے 2 سالوں میں یہ مظالم کوئی اتفاق نہیں, ایک طویل عرصے سے عالمی شراکت جرم کا نتیجہ ہیں. یعنی تمام لوگوں نے مل کے, ناٹ اونلی اسرائیل بلکہ 63 ادر کنٹریز, دے ور آل ٹوگیدر فار دس انفیئر ایکشن. یہاں پہ اقوام متحدہ کے نمائندے نے جو سفارشات دی ہیں ان سفارشات میں مکمل اور مستقل جنگ بندی کے لیے دباؤ ڈالنا, اسرائیل فوج کا مکمل انخلا یقینی بنانا, غزہ کے محاصرے کا فوری خاتمہ کرنا, زمینی اور بحری قافلوں کے ذریعے انسانی مدد, رہائش کی فراہمی کرنا, ساتھ ہی غزہ کا ہوائی اڈہ اور بندرگاہ دوبارہ کھولنا تاکہ امداد غزہ میں ڈائریکٹلی مؤثر طریقے سے پہنچ سکے. کہا جاتا ہے کہ غزہ مکمل طور پر انحصار کرتا ہے اسرائیل کے اوپر, مگر صاحب غزہ کو اپنا پانی بھی لگتا ہے. اگر اس کی پورٹس اوپن ہو جاتی ہیں تو غزہ کو بیرونی دنیا سے تمام کی تمام امداد مل سکتی ہے. انٹرنیشنل کرمنل کورٹ, انٹرنیشنل کورٹ آف جسٹس, یو این آر ڈبلیو اور اقوام متحدہ کے اداروں کے ساتھ بھرپور تعاون کرنا, اقوام متحدہ کے چارٹر کے آرٹیکل 6 کے تحت اسرائیل کی رکنیت کا معطل کرنا اس میں شامل ہے, اور یونائٹنگ فار پیس جنرل اسمبلی ریزولوشن 5377 کے تحت کاروائی کر کے اسرائیل کے قبضے کے خاتمے کو یقینی بنانے کی سفارش بھی اس رپورٹ میں کی گئی ہے. دس از اے رپورٹ جو کہ یونائٹڈ نیشن میں آج پیش کی گئی اور جس میں کہا گیا کہ غزہ نسل کشی میں اسرائیل سمیت 63 ممالک مکمل ہیں, یہ شامل ہیں, اور یہ قوم متحدہ کی ایک مکمل رپورٹ جس کو ہم نے آپ کے ساتھ شیئر کیا. سن رہے ہیں آپ پروگرام ساز و باز, میں آپ کے ساتھ عارفہ مظفر. یونیلیور کے بارے میں آپ سے دوبارہ پھر ذکر کروں گی, لیکن بلو جیز کے حوالے سے بھی میں بات کرنا چاہتی ہوں, اور اس کے علاوہ چند ایک اور انفیئرنس کی اگر بات کی جائے تو امریکہ میں کہتے ہیں کہ وہ لوگ جو کہ امیگریشن پراپرلی یا ریفیوجیز لے کے آئے ہوئے ہیں ان کو کل بلایا گیا ان کے سینٹرز میں فار دا کورٹ ہیئرنگ, مگر اٹ واز اے بگ ٹریپ. جب وہ وہاں پہ پہنچ گئے تو ان تمام لوگوں کو آئیس نے اپنی حراست میں لے لیا, بیکاز آئیس از فورسڈ کہ ان کو ایک روز میں تقریباً 3000 کے قریب لوگوں کو اریسٹ کرنا ہوگا. टोरंटो की खबरों में डग फोर्ड डे जो यूनाइटेड स्टेट्स के एम्बेसडर है, बाय द वे आज एक बहुत अच्छी रिपोर्ट आई है और इस रिपोर्ट में ये रिपोर्ट किसी और की भी नहीं है, इंटरनेशनल मीडिया की एक रिपोर्ट है जिसमें ये कहा गया है कि अगर डोनाल्ड ट्रंप और अमेरिका के एम्बेसडर इन कैनेडा दे आर वेरी अपसेट के डग फोर्ड साहब ने, और मजे की बात यह है कि हम लोगों ने इसको इंजॉय किया है कि शायद डग फोर्ड गलत काम कर रहे हैं, मगर डग फोर्ड ने वो जो रोनाल्ड रेगन का पैगाम था मनो अन उसकी स्पीच को शेयर किया था, वेयर एज वहां के लोगों को दिस इज व्हाट द ब्रेन वॉशिंग इज के रोनाल्ड रेगन वाज इन फेवर ऑफ टैरिफ्स, ही वर नेवर इन फेवर ऑफ टैरिफ्स, वो आजाद तिजारत के कायल थे, मगर ये जो चिप्स के हवाले से उन्होंने जापान के ऊपर कुछ एक टैरिफ जरूर लगाए थे मगर वो कलील मुद्दत के टैरिफ थे। यहां पर बाकायदा इसकी आज एक यहां के अखबार ने रिपोर्ट लिखी है और वॉल स्ट्रीट जर्नल इसको कवर किया है और वॉल स्ट्रीट जर्नल के मुताबिक डोनाल्ड ट्रंप उनके रद्द अमल पर तनकीद का वॉल स्ट्रीट जर्नल निशाना बनाया है। उन्होंने कहा है कि कैनेडा ने और ऑन्टेरियो ने डग फोर्ड ने ये जो कंपेन चलाई थी ये फेक थी, ये झूठ था, ये बैक स्टैबिंग उन्होंने इसको कंसिडर किया। हालांकि डोनाल्ड ट्रंप जो है रेगन की तकरीर के बारे में बिल्कुल गलत हैं एंड दिस इज समथिंग स्टेटेड बाय वॉल स्ट्रीट जर्नल। उन्होंने कहा कि डोनाल्ड ट्रंप वॉल स्ट्रीट जर्नल के मुताबिक डोनाल्ड ट्रंप उस वक्त भी गलत थे जब उन्होंने सोशल मीडिया पर कहा कि रोनाल्ड रेगन कौमी सलामती और मईशत के लिए टैरिफ्स को पसंद करते थे। अखबार ने यह वजाहत की है कि रेगन एक आजाद तजारती पॉलिसी के हामी थे। 1987 की तकरीर में वो सिर्फ जापान के जो सेमी कंडक्टर्स हैं उन पर आरजी पाबंदी का उन्होंने जवाब पेश कर रहे थे। वॉल स्ट्रीट जर्नल का इदारिया ये भी लिखता है कि ट्रंप खुशकिस्मत रहे कि उन मासूलात से आलमी सतह पर उनको शदीद जवाबी कार्रवाई नहीं मिली क्योंकि अगेन ही वॉज डीलिंग वन बाय वन विद ऑल दीज कंट्रीज। बहरहाल इन महसूलात ने अमेरिका की मईशत को नुकसान पहुंचाया, सार्फीन और कारोबार के अखराजात बढ़ा दिए और इन जोश और खरोश को दबा दिया जो इन टैक्स बिल और डी रेगुलेशन की वजह से अरूज पर होना चाहिए। डोनाल्ड ट्रंप साहब ने गुस्से का इजहार किया वेयर एज आज की बहुत आम खबर है इवन इन कैनेडा की जो एम्बेसडर हैं कैनेडा के इन अमेरिका के इन कैनेडा उन्होंने भी इस पे बहुत गुस्से का इजहार किया जिसका जवाब हमारे जनाब डग फोर्ड साहब ने दिया भी है। डोनाल्ड ट्रंप साहब बकौल वॉल स्ट्रीट जर्नल डोनाल्ड ट्रंप महसूलात पर फख्र जताते हैं मगर उन्हें रेगन के तजारती नजरियात को मसख करने की इजाजत नहीं होना चाहिए, वो फ्री ट्रेड के हामी थे, ही नेवर जो उनका झुकाव था वो टैरिफ्स के ऊपर या महसूलात के ऊपर उनका झुकाव नहीं था। सुप्रीम कोर्ट ट्रंप के वसी अमेरिका का जो सुप्रीम कोर्ट है ट्रंप के वसी पैमाने पर आयद महसूलात पर कानूनी चैलेंजों की समाप्त करने जा रही है और ये वो टैरिफ्स हैं जो अमरीका के बड़े तजारती शराकतदारों पर लागू किए गए थे जिसमें कैनेडा एक कंसिडर किया जाता है। जब मैं डग फोर्ड की बात कर रही हूं तो डग फोर्ड साहब ने यूनाइटेड स्टेट एम्बेसडर के एम्बेसडर को जो इन कैनेडा हैं उनको कहा है कि उनको अपोलोजाइज करना चाहिए कि जो बयान उन्होंने दिया है बिकॉज ऑन्टेरियो के प्रीमियर डोनाल्ड फोर्ड ने एम्बेसडर ऑफ कैनेडा पीट हॉक्स्ट्रा उनको अपोलोजाइज करने का कहा है जब उन्होंने एक प्रोविंस ट्रेड रिप्रेजेंटेटिव के लिहाज से बात की है। और दो सोर्सेज ने बताया कि ऑन्टेरियो गवर्नमेंट जो है उन्होंने लैश आउट किया है डेविड पेटरसन के ऊपर ऑन्टेरियो स्टेट रिप्रेजेंटेटिव एट एन इवेंट ऑन ऑटवा ऑन मंडे। द सोर्सेज सेड द ट्रायल इंक्लूडेड इंसल्ट एंड फाउल लैंग्वेज ओवर द ऑन्टेरियो एंटी टैरिफ एक्ट जो उन्होंने फाउल लैंग्वेज लूज टंग इस्तेमाल की है ऑन्टेरियो के बारे में और डग फोर्ड ने कहा है कि उनको इसके बारे में अपोलोजाइज करना चाहिए। जनाब डग फोर्ड साहब ने पीट के लिए पैगाम चुरा, पीट यू गॉट अ कॉल डेव अप एंड अपोलोजाइज इट इज सिंपल ड्यूरिंग अनरिलेटेड न्यूज कॉन्फ्रेंस वेनसडे को आज के दिन ही डग फोर्ड साहब ने यह पैगाम दिया और उन्होंने कोट एंड कोट्स में कहा यू नो द वो क्या है स्लिप्ड एंड क्रैकर द चीज स्लिप्ड ऑफ द क्रैकर आई गॉट इट you are ticked off but call the guy up because you are good guy and Dave's my champion। ये तो एक सूरत हाल है। यूएस के एम्बेसडर पीट हॉक्स्ट्रा انہوں نے یقیناً ہیلیفیکس کے ایک چیمبر آف کامرس پہ بڑی فاؤل لینگویج کا استعمال کیا جناب ڈگ فورڈ کے لیے اور آنٹیریو کے لیے، جس کا جواب ڈگ فورڈ صاحب نے تو بتو دیا. اس کے علاوہ ذکر کرنا چاہتی ہوں صاحب، اس ملک میں بھی سیکشل کرائم روج کے اوپر ہے، اور خاص طور پہ جب میں اس طرح کی نیوز پڑھتی ہوں اٹ از ڈیفینیٹلی ہارٹ بریکنگ. سکس پلیئرز فرام U14 آنٹیریو ہاکی ٹیم پلیسڈ آن پروبیشن انویسٹیگیشن انٹو بلنگ اینڈ سیکشل مس کنڈکٹ کے حوالے سے. ایک شخص جس کے بارے میں بھی آپ رانا سدھو صاحب کے پروگرام میں بھی سماعت فرما رہے تھے کہ یہ کولبرن کے علاقے میں، پورٹ کولبرن کے علاقے میں اس شخص کے پاس کہا جاتا ہے کہ اسلحہ بھی ہے، مگر سسپیکٹ الٹیمیٹلی پکڑا گیا. ٹھیک، یہ تو تھی صورتحال جس کو ہم نے آپ کے ساتھ کور کرنا، چند ایک اور نیوز کو کور کریں گے. شکریہ کڑاہی پوائنٹ کا ویکینڈ کے لیے. اگر آپ نے ابھی سیٹرڈے فرائیڈے تھرسڈے فرائیڈے یو ڈو ہیو ٹو ڈیز، ان دو دنوں میں آپ اپنے آپ کو تیار کیجئے گا. اگر آپ کا حلوہ پوری، اور یہ حلوہ پوری وہ نہیں ہے کہ آپ کو موٹی موٹی پوریاں کھانی پڑیں گی، دس از اے ریئل حلوہ پوری، مزے کی پوریاں، ساتھ میں حلوہ، ساتھ میں چنے، ساتھ میں اچار، واٹ ایلس. تو آپ نے جانا کہاں ہے؟ کڑھائی پوائنٹ پہ. آپ چاہیں تو وہاں پہ آپ پائے اور زبردست تازہ تازہ گرما، بہت مزے کے نان ہیں، بہت مزے کے نان ہیں، تو پہنچتا ہوگا آپ کو. اور میری ریکویسٹ ہے کہ پلیز تشریف لے کے جائیں. آپ کہاں پہ؟ 285 اپر سینٹینیل پارک وے ان ہیملٹن پہ. نمبر لے لیجئے کڑاہی پوائنٹ کی اس لوکیشن کا جو کہ ہیملٹن میں ہے، 9056649988. یونی گلوبل ایڈوائزری کے بارے میں ہم بات کرنا چاہتے ہیں. یہ ایجوکیشنل پروگرامز ہیں. دس از اے فیکٹ. میں کبھی بھی کوئی آپ کے ساتھ غلط چیز شیئر نہیں کروں گی جو میرے اپنے دل کو نہ بھائے، جس میں میں اپنا ایک پائی بھی انویسٹ نہ کروں، بیکاز آئی ورک ہارڈ ان مائی لائف. یونی گلوبل کے بارے میں، یو ڈونٹ ہیو ٹو پے فار دس. اس کی ظاہر ہے ان کی فیس $199 ان کی فیس ہے، جس میں اگر آپ ہسبینڈ اینڈ وائف، اگر آپ اپنا پروفیشن چینج کرنا چاہتے ہیں تو گورنمنٹ فنڈنگ آپ حاصل کر سکتے ہیں. اس میں آپ جو گورنمنٹ ہے وہ یونیورسٹی یا اسکول یا جو بھی ڈپارٹمنٹ سے آپ تعلیم لیں گے ان کو وہ خود پے کریں گے، مگر آپ گرانٹ حاصل کر سکتے ہیں. دیز گرانٹس آر possible. They are, people are getting these grants 30,000 سے لے کے، depending upon کہ آپ کے فیملی ممبرس کتنے ہیں. ایک بندہ کورس کرتا ہے، دو بندے کورس کرتے ہیں، یو ڈونٹ ہیو ٹو گو ٹو اینی انسٹیٹیوشن، ایٹ دا کمفرٹ آف یور ہوم یہ کورسز کر سکتے ہیں. آپ یونی گلوبل ایڈوائزری کو آپ کال کر لیجئے 4372643175. آپ کو یاد ہوگا کہ کووڈ کے دور میں سرب کے نام سے $40,000 کا لون دیا تھا گورنمنٹ نے، اور وہ دو سال کا لون تھا. جتنی کمپنیوں نے وہ لون لیا تھا، دو سال کے پیریڈ کے بعد وہ لون واپس کرنا تھا وداؤٹ اینی انٹرسٹ. ایگزیکٹلی یہ کورسز کرتے ہوئے گورنمنٹ کی فنڈنگ کے ساتھ آپ گرانٹ کے ساتھ آپ لون بھی لے سکتے ہیں، جس پہ آپ نے دو سال تک کوئی انٹرسٹ نہیں پے کرنا. میری ریکویسٹ ہے ایک دفعہ ملاقات ضرور کیجیے، اس میں کوئی گیمک نہیں ہے. یس، دیز گرانٹس آر پاسبل ان کینیڈا. یونی گلوبل 4372643175. ایک سوال جو مجھ سے اکثر لوگ کرتے ہیں جب ان کا نمبر مانگتے ہیں کہ $199 میں آپ کو 30,000 سے لے کے 90,000 تک کی گرانٹ لے سکتے ہیں، آپ دو تین لوگ کریں. اگر ایک بندہ ہے تو 199، دوسرا بندہ ہے تو 199 اس کی فیس ہوگی. ڈیفینیٹلی دے ورک ان ایفیلیشن ود دیز کالجز اور جو بھی انسٹیٹیوشنز ہیں ان کے ساتھ، دے مسٹ بی لکڈ آفٹر بائی دیم. ٹھیک، ظاہر ہے انہوں نے اپنے پیپر ورک کے لیے یا باقی چیزوں کے لیے ان کی فیس 199 ہے، یو ڈونٹ ہیو ٹو پے اینی مور. آپ ایک مارگیج لینے کے لیے جائیں یا اگر آپ لون ہی لینے کے لیے جائیں، اگر آپ بزنس لون لیتے ہیں تو بہت سارے مارگیج والے آپ سے 10-25% تک انٹرسٹ چارج کرتے ہیں، دے آر ناٹ چارجنگ اینی تھنگ. اور آپ کو میں مزے کی بات بتانا چاہتی ہوں کہ بہت سے لوگ جو کہ مارگیجز کے بزنس میں ہیں، وہ بھی ان کے تھرو لینے کے بعد ان کو وہ 199 پے کرتے ہیں، مگر جن لوگوں کو یہ لونز لے کے دیتے ہیں ان سے وہ ظاہر اپنی، یہ تو ڈیپینڈ کرتا ہے نا کون کتنا پھنسا ہوا ہے. आज एक प्रोग्राम मैंने आपके साथ शेयर करना है. अ वंडरफुल डॉक्टर इज गोइंग टू बी विद मी. आज के प्रोग्राम में मैंने आपके साथ बेन एंड जेरी के बारे में जिक्र करना है, जो कि यूनिलीवर के साथ दे आर द फाउंडर ऑफ आइसक्रीम और डिफरेंट फ्लेवर्स के साथ बहुत अच्छे फ्लेवर्स हैं. वी ऑल एंजॉय बेन एंड जेरी का. आज का पैगाम बेन का है, वो मैं आपके साथ शेयर करूंगी प्रोग्राम में आगे जाके. डॉक्टर आदिल श्याम जी मेरे साथ होंगे और मेंबर प्रोविंशियल पार्लियामेंट हैं. डॉन वैली ईस्ट से आपका ताल्लुक है. आदिल श्याम जी जो हैं इमरजेंसी फिजिशियन भी हैं, जिन्होंने अपनी पूरी जिंदगी को अपने करियर को के लिए डिवोट कर दिया था. इन्होंने यूनिवर्सिटी वेस्टर्न यूनिवर्सिटी से तालीम मुकम्मल की, मेडिकल स्कूल से और यूनिवर्सिटी ऑफ टोरंटो से. इन्होंने काम किया इंडिजिनस कम्युनिटी के साथ, जो नेटिव हैं उनके साथ अक्रॉस कैनेडा. इमरजेंसी डिपार्टमेंट माइकल गैरन हॉस्पिटल टोरंटो में इन्होंने ज्वाइन किया. डॉक्टर श्याम जी इन्होंने मास्टर डिग्री पब्लिक पॉलिसी में, जाहिर है एक इंसान जिसने अपनी जिंदगी को वक्फ किया था तो पब्लिक पॉलिसी के लिए इन्होंने अपनी पूरी की पूरी जिंदगी को डिवोट किया था. डॉक्टर आदिल श्याम जी जो हैं ऑक्सफोर्ड रिटर्न टू, इन्होंने अपनी जो मास्टर डिग्री थी पब्लिक पॉलिसी में यूनिवर्सिटी ऑफ ऑक्सफोर्ड से मुकम्मल की. उसके बाद आप कनाडा में तशरीफ लाए. आप यहां पे आने के बाद मेडिकल डायरेक्टर 11 होमलेस शेल्टर्स में आपको नामजद किया गया. और बस पेंडेमिक के दौर में भी आपने इनको बहुत सुना, उन्हीं से हमने आपकी बात करानी है. कोविड-19 पेंडेमिक में और ओपियाइड क्राइसिस में भी इन्होंने बहुत सारे सेंटर्स थे जहां के जो ओवरडोज लोग थे उनकी हेल्प की जाती थी. प्राइमरी केयर क्लिनिक्स इनके वहां पे थे, उनसे हम बातचीत कराएंगे. बातचीत हमने किसके हवाले से करनी है? बातचीत हमने आपके साथ करनी है कि गवर्नमेंट का लेजिस्लेशन जो पास किया है, ऑल्दो ही इज अ मेंबर ऑफ प्रोविंशियल पार्लियामेंट, तो गवर्नमेंट ने एक लेजिस्लेशन पास किया है जिसमें वो डॉक्टर्स जो फॉरेन क्वालिफाइड हैं उनके लिए चंद चीजें हैं. आई होप वी विल डिस्कस इट डॉक्टर आदिल श्याम जी से. आप डॉक्टर आदिल श्याम जी, आई वेलकम यू टू द शो. गुड आफ्टरनून सर, हाउ आर यू?
गुड आफ्टरनून, आई एम डूइंग वेरी वेल, थैंक यू सो मच फॉर हैविंग मी ऑन द शो, एंड आई होप दैट यू आर हैविंग अ वंडरफुल आफ्टरनून विद योर व्यूअर्स एज़ वेल.
I am, and I wish I would have taken you over the Skype so that people could have seen eye to eye contact with you. But anyways, I thank you very much. I understand you are very, very busy these days. Now, Dr. Adil Shyam ji, now we are listening that in Ontario, people are complaining that very many doctors, they are not accept. There is a cap for every doctor to accept how many patients they can accept. Now, there is a shortage of family doctors, and I personally have come across very many people looking for a family doctor. Now, can you give us, how serious is this that somebody in Canada, and I think our premier must know about this as well?
It is a very, very serious problem that we face here in Ontario right now. You know, our population is 15.5 million people in this province, and millions of those people don't have access to a family doctor. You know, it's really tragic because this is the entry point into our healthcare system. If you don't have a family doctor, you can't see a specialist. You can't get checked out to detect cancer before it's too late. If you need to get your cataracts replaced, if you need to get your knee or your hips replaced, the first place that you have to go is your family doctor. But what do you do if you don't have one? Now, it didn't have to be this way. For many years, we were doing a much better job of ensuring that every person in our province had a family doctor. Over the last 7 years, what we have seen is family doctors have been getting overwhelmed, overburdened, asked to do too much with too little resources, too little funding. And consequently, they're leaving our province, they're retiring early, they're moving into walk-in clinics where we don't get that same kind of continuity of care, and patients in Ontario are being left behind. They're not getting, you know, every person in Ontario is paying taxes. We pay, healthcare isn't free. We are paying for it with our taxes. But now millions of Ontarians aren't getting their money's worth because they're not getting a family doctor. And on top of that, now we're seeing emergency departments across the entire province shutting down, or wait times going up through the roof. And all of this, it is a new thing. It is a new thing that, unfortunately, we are seeing under Doug Ford.
I thank you very much for explaining, Dr. Shamji. My question is, you are a member of Provincial Parliament as well from Don Valley East.
Yes.
Now, is it in the notice of Premier? I understand everything is in his notice, but what is his response about it that once... What does he feel that, you know, around 1 million people are without a doctor, which is the health care, the first right of any human being here?
Agreed.
So what is their response?
Well, honestly, it's even worse than what you said, because the latest statistics that I saw actually said at least 2.5 million people don't have a family doctor. And by next year, that number will probably go up to about 4.5 million people without having a family doctor.
My God.
Now, Doug Ford would say that he's made lots of investments, and he will point to numbers. He'll say, I've put in this many billions of dollars. But the question that I ask to people, to the listeners on the show, and to the people of Ontario, is does it feel like those investments have happened? And far too often, what we see is he makes many promises. He offers, he offers to invest lots of money, but that money never materializes. It makes for wonderful press conferences. But the average person on the street, the average person who's listening at home, feels that it's harder to get access to a family doctor, harder to get access to hospitals, harder to get care in an actual hospital room as opposed to being forced to wait for hours upon hours to be admitted or receiving care in a hospital hallway. And so he's got many wonderful things to say, but his words don't match his actions, which have left Ontario patients behind.
Thank you very much. You studied here in Western University. You studied in University of Toronto, and of course you served the clinics here. You have served the very many clinics in the pandemic time and in opioid time, opioid crisis. You worked there. Now, there are so many doctors. I understand there is a shortage of doctors, and very many doctors are moving from Canada to America. I don't know what they're going to do now onwards when Donald Trump came there. But there are so many doctors, very qualified doctors, specialists, who are immigrants. They came here. And I've been running this show for 27 years. In between, we heard that, yes, foreign doctors will be acknowledged and they can do a practice somewhere. First of all, please do let me know, because the next question what I'm going to ask is about the new rules that international medical graduates, they have to complete 2 years of Ontario High School to qualify for the first round of residencies. What is this Ontario school? Is it a medical school of Ontario or a high school? What is this Ontario High School?
Well, this is a very important question that we need to be talking about, because we have a shortage of family doctors who are allowed to practice, but we don't have a shortage of doctors. In my own riding of Don Valley East, there are many internationally trained medical graduates who, in many cases, have even practiced for many years in other countries or have completed their training and would love to be able to contribute to our healthcare system and serve patients in my riding and across the entire province. But under the current rules and regulations and laws under Doug Ford, they are not being allowed to practice. And recently, Doug Ford and his Minister of Health, Sylvia Jones, made it a step even harder for them to be able to get licensed here in Ontario. Essentially, what they said is that if you are an international medical graduate that has arrived in Canada and you would like to apply for a residency position, well, you will only be prioritized in the first round of what we call the match for a residency position. You will only be prioritized if, prior to going to that foreign medical school, you spent a minimum of 2 years in an Ontario high school. To me, this is very discriminatory. And on top of that, it is a policy that was instituted suddenly, without any consultation, and without any warning. We have many internationally trained doctors, some of whom I even know, who are exceptionally qualified, were ready to apply for their residency position, would have made exceptional candidates. And all of a sudden, because of this arbitrary decision, will not get a fair shot at earning a residency position in our province. You know, we've already spoken about the fact that we have a massive crisis in primary care. Too many people don't have a family doctor. And last year, what happened when there was a residency matching to find new doctors to go into the family medicine residency program, our province couldn't even fill all of the spots with medical students. The only way that they filled those spots with medical students was from medical students who are international medical graduates. Those IMGs saved our family medicine residency programs last year. Those same IMGs will not be allowed to save our family medicine residency positions again this year. And this will only harm Ontario patients and make it more difficult for us to get a family doctor. At the same time, it sends a very strong and a very sad message to people who are international medical graduates that they are going to be treated like second-class citizens. And that is wrong.
Thank you very much. You explained it very well. And I would say, yes, you're right, it is discriminatory, but I believe it's a disgrace. There are very many doctors I know. I know a couple of heart surgeons. They did best heart surgeries back home. There are very many doctors from India as well. And their diagnosis is phenomenal. They don't only depend on the machines. But unfortunately, rather than asking them to go to the Ontario High School, they could have asked them to work with the with some doctors to have hands-on experience like a house job, and then they can start their clinic. Do you have any suggestion for that? That there are some specialists here, surgeons here. Their experience can be used. Is there any remedy for that?
Yes, I mean, we are desperate for doctors. Now, to be fair, right, if you train in another country, you may not know how our healthcare system works. You know, the values in that country may be a little bit different. For example, if you come from the United States and it's, you know, fully private healthcare, and here we're fully public healthcare. Even sometimes something as simple as, you know, when you do a lab test, the units that are used to measure the different chemicals are different. So it makes sense that if someone comes from another country, we want to protect patients, so we want to make sure that those doctors that come here understand our healthcare system, understand how to navigate things, and are fully qualified. That makes sense. But adding in all of these extra barriers, and especially doing it in such a discriminatory way, is simply wrong. Now, there's a great program that Ontario Liberals had introduced in 2017. And what this program did is it would allow internationally trained graduates, when they come to Ontario, to be selected to undergo a three-month supervisory period. Mm-hmm. This would be an opportunity for those IMGs to get more, you know, to make sure that they are experienced in our healthcare system, understand how it works, and for us to be able to make sure that, you know, their values and their expertise aligns with our Ontario standards. And after 3 months, if everything went well, they could then be fully licensed in our province, and this would be a wonderful way to rapidly and in a respectful way get more IMGs into our system. That was introduced around 2017, and Doug Ford got rid of that almost immediately after coming in power. Out of desperation, about a year ago, the College of Physicians and Surgeons of Ontario, which licenses all doctors in our province, said, look, we're in a desperate situation. We implore you to bring that program back. And so this government did, but they've done it very slowly. They said in the first year we're going to graduate 30 IMGs. We have hundreds, if not thousands, of IMGs who are eager to practice. They set a very unambitious goal of only 30 IMGs to bring through this program. And even then, they couldn't get those graduates through in the first year alone. We're still waiting for the first three. This, to me, is a very, very important, easy, efficient, and respectful way that's not discriminatory that would get IMGs into our system as quickly and as safely as possible, because we want to make sure that patients, when they see their doctor, get high quality, safe care as well. Unfortunately, this is a solution that the government is not serious about acting upon.
So this IMG, these are international medical graduates, and I know, and all my listeners, you know that how many doctors and specialists are doing odd jobs here. They could have increased as a common person, as a resident of Ontario, I would say that they could have increased this 3-period working in association and affiliation with the other clinics and the doctors. They could have increased it up to 1 year, but I believe that was better to have hands-on experience in this way rather than going to Ontario High School. Dr. Adil Shemji, my other question is, Bill 33, first of all, I would request you, please do explain us about the Bill 33 and tell us, is there any contradiction between the rules and messages?
So, it's a truly unfortunate situation here at Queen's Park in our legislature, because the government is saying one thing when it talks to certain people, and then it says another thing when it talks to other people. And so actually what Doug Ford has done is he has moved forward with, at the same time, two policies that actually contradict each other and unfortunately hurt immigrants and refugees, and specifically international medical graduates. And so before us in our legislature, there is a new education bill, is Bill 33, and it does a number of things. But one of the things that it says is that it says admissions to public institutions should be merit-based. Specifically, that means it should go to the people who are the most qualified. And a public institution could be a college or a university, and of course that includes a medical school and a residency position as well. It sounds like a reasonable thing that we would want our best qualified applicants, the ones who have the most merit, to be the ones to enter our residency programs and our medical schools. However, at the same time that they're putting this legislation forward with the Minister of Education, we also have the Minister of Health who's pushing for something that is the exact opposite of merit-based. The Minister of Health is pushing for this discriminatory policy that says, no, no, we don't want the most qualified residents in our residency matching program. What we want is people who have done 2 years of an Ontario high school education. Those
that
ones should go to the front of the line. That strikes me as a policy that is intended to discriminate, even as, at the same time, this Bill 33, this education bill, is being put forward to say that public institutions shouldn't be allowed to discriminate. So, you know, the sense that I have, the worry that I have, is that when they talk about the education bill and merit-based, what I worry is that they are trying to move away from diversity and equity and inclusion policies, and they use the phrase merit-based. But then that, and then at the same time, they want to be able to discriminate against certain kinds of individuals, such as our IMGs. So they implement in the residency matching program a policy where only, you know, you have to be Ontario enough, you know, you have to be Canadian enough to be considered for our residency programs. And again, that's why I just find this so heartbreaking and so discriminatory.
It's playing with the mind. So this means two different minister, education, and the other side is health minister. You know, in our simple language, this law is called as divide and rule. So if the one doesn't fit, bring the other one, or if one fit, bring the other one. So you have to disqualify one way or the other. Dr. Adil, of course, you are fighting for the people, right? Especially those who are very educated and well-trained experts here in Canada from different countries of the world doing odd jobs. I would like to share your story. You came here, your parents came here, and I was looking at your education. You went one of the best universities, Western University, University of Toronto, and all these universities. Would you mind to share your experiences in your life?
You know, I think one of the reasons that I feel so strongly about this is I reflect on my own family's story to arrive here in Canada and the opportunities that were given to me so that I can be where I am today and be able to give back. And when I hear about these kinds of discriminatory policies, I wonder, who is the next person that, if given the same opportunities that I had, could accomplish the things that I have and even much more than that? So, you know, my family were, you know, going back far enough to my parents, to my grandparents rather, were Gujarati. My parents, you know, my grandparents immigrated actually to East Africa, and so my father was born in Uganda, my mom was born in Tanzania. And eventually, because they were, you know, my family was evicted from East Africa, my parents, you know, briefly came through the United Kingdom and then ultimately came to Canada where they met and where I was born. And it was very difficult for my parents. You know, my mom did some clerical work until I was born, then she had to stay home and raise me. My father, a civil engineer, struggled to keep a job in Vancouver, and ultimately we moved to Toronto. And it, truly, our story is moving from the bottom up. We first stayed in a family member in the spare room of a family member's basement, and then we were able to move into a rental apartment. Then we were able to purchase a home. And, you know, my parents did whatever they could to make sure I got the best education and could go to university, where I went to Western, to get into medical school at University of Toronto, and then ultimately, you know, to get even further education at the University of Oxford back in the UK. And to think that the child of immigrants who literally spent his first days in Toronto in the spare bedroom of a basement of a family member's house could then go on to get a high-quality education, become a physician, and then even have the honor of representing his community in the Ontario legislature as an elected official, as a member of provincial parliament, it, to me, is one of the highest privileges and the highest honors. And I think to myself every day that I serve my patients or I serve my constituents here at Queen's Park, I represent my family, I represent other immigrants, I represent my community, and it makes me want to work that much harder to improve our society and to make it the best, the strongest, the happiest, the healthiest that it can be, recognizing that so many of us came here from very, very difficult circumstances in hope of a better future. I've been able to achieve that dream through the hard work of my parents and through opportunities that we received here in Canada. And it breaks my heart when I see things like this policy come out that discriminates against international medical graduates, which could stop people from achieving their dreams and from being able to give back to Canada. It's one of the reasons I want to fight so hard on this issue and that I hope other people will join me and our Ontario Liberals in doing so as well.
You are more than welcome, not only the Liberals. I believe anybody who has a heart and who can feel this, that how many very experienced surgeons and doctors doing odd jobs, we can use their diagnosis as the best. You said that you came from Africa. When we talk about Africa, I have a different picture in my mind. But when I look at you, you look like a Gorapaji. You know what is Gorapaji?
I have grown up here, and you know, I still cling to my roots. But now, you know, I come from two cultures, right? My Gujarati culture, but then also my Canadian culture here as well. And so I get to bring the best of both worlds.
Agree. But, you know, God also help. You look like either Gorapaji or a Middle Eastern man. But I've been living here for 30 plus years. The system, and it didn't work on me. I'm still black. Still brown. But you look like Gorapaji. Thank you very kindly, Doctor. Thank you very much, Dr. Arul Chamji. I look forward to talking to you again and again.
I really look forward to
God
that as
bless.
Well. Thank you.
Take
you
care.
As well.
Take care. Bye bye. Dr. Arul Chamji, member of Provincial Parliament from Don Valley area. Se maine aapki baat karai. Chand ek sponsors ko lete hain. We'll come back. Please stay tuned.
Without Mithai, Rangoli, and Diya lights, it just doesn't feel like Diwali. But with Western Union's tradition of swift, secure transfers, you have the power to bring all their favorite Diwali traditions to life. Now, you can send money to India from a nearby Western Union location for a $4 fee when sending up to $50. Give the gift of money swiftly and securely to family and friends at one of our many in-store locations. And your transfers become Diwali traditions. Visit westernunion.com or a Western Union location near you today.
Western Union makes money from currency exchange. Fees are great subject to change without notice.
एक अच्छा रियल्टर किस्मत से ही मिलता है तेजपाल सिद्धू तेजपाल सिद्धू तेजपाल
हर इलाके में कॉन्डो हो या घर रियल्टर तेजपाल सिद्धू विल गेट यू एट द बेस्ट प्राइस एंड द बेस्ट डील Excellent on both residential and commercial. Sacha Realtor, Acha Realtor, Tejpal Sidhu, Southern Grove Realty Experts Inc. 416-627-9313.
ਐਨਾ ਸੋਹਣਾ ਕਰ ਲਿਆ ਹੁਣ ਅਪਲਾਇੰਸਿਸ ਵੀ ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਹੀ ਚਾਹੀਦੇ
ਹਾਂਜੀ ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਅਪਲਾਇੰਸਿਸ ਮਿਲਣਗੇ ਤੁਹਾਨੂੰ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਇੰਸਿਸ ਤੇ ਜਿੱਥੇ ਫ੍ਰਿਜ ਸਟੋਵ ਡਿਸ਼ ਵਾਸ਼ਰ ਥ੍ਰੀ ਪੀਸ ਕਿਚਨ ਬੰਡਲ ਇਸ ਤੋਂ ਇਲਾਵਾ ਫਰੰਟ ਲੋਡ ਵਾਸ਼ਰ ਐਂਡ ਡਰਾਇਰ ਐਨਰਜੀ ਸੇਵਰ ਐਨਰਜੀ ਸਟਾਰ ਤੇ ਟੀਵੀ ਸੈਕਸ਼ਨ ਵਿੱਚ ਸੋਨੀ ਸੈਮਸੰਗ ਪੈਨਾਸੋਨਿਕ ਸ਼ਾਰਪ ਹਰ ਸਾਈਜ਼ ਤੇ ਹਰ ਬ੍ਰਾਂਡ ਦਾ ਟੀਵੀ ਵਿਦ ਲੋਐਸਟ ਪ੍ਰਾਈਸਿਸ ਇਨ ਦ ਟਾਊਨ ਸਿਰਫ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਇੰਸਿਸ ਤੇ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਇੰਸਿਸ 801 Bovet Drive West Brampton ya call karo 905-450-2828-905-450-2828
घर बनवाना हो या पुराना घर नया करना हो अरम होम बिल्डर्स एंड रेनोवेटर्स आपके साथ हैं कस्टम होम बिल्ड्स होम एडिशन किचन और बाथरूम रेनोवेशंस बेसमेंट रेनोवेशन पेंटिंग टाइल्स और हार्डवुड फ्लोरिंग्स के लिए हर काम में महारत मेयार और एतमाद अभी कॉल कीजिए 416-841-5825 या विजिट कीजिए इनकी वेबसाइट aramrenovation.ca अरम रेनोवेशन ख्वाबों की तामीर एतमाद के साथ
जो ले गया सो ले गया जो रह गया सो रह गया 40 साल पुराना सोडी फर्नीचर सदा के लिए बंद होने जा रहा है $90 का सिंगल बेड $100 का डबल बेड $100 का ये डबल बेड $249 का बंक बेड $99 की ये ग्लास कॉफी टेबल $100 की ये ब्यूटीफुल मॉडर्न कॉफी टेबल $130 की ये कॉफी टेबल $120 में टीवी ट्रॉली विद वर्टिकल स्टोरेज $499 में मॉडर्न क्वीन साइज बेड विद स्टोरेज और स्टैंड बिल्कुल फ्री $499 में मेड इन मलेशिया डाइनिंग टेबल सेट विद 6 चेयर सॉलिड वुड में $599 में एक्सटेंडेबल डाइनिंग टेबल विद 6 चेयर $1199 का हाई एंड लग्जरी सोफा सेट 6 सीटर जिसमें ऑप्शन है प्रिंटेड चेयर की और नॉर्मल चेयर की $1299 में ये मॉडर्न क्वीन साइज बेडरूम सेट 8 पीस जिसमें है ड्रेसर चेस्ट दो नाइट स्टैंड और विद स्टोरेज ये सारा का सारा 2 मिलियन प्लस का ब्रांड न्यू फर्नीचर क्लोजिंग सेल डाउन पे है आज फिर सारे सोडी फर्नीचर ब्रैम्पटन और इनको सपोर्ट करो इनका साथ दो ताकि सारा फर्नीचर इनका सेल हो सके और आपको फायदा हो सके
एक कुड़ी वेखो शहनाज गिल नो प्यार दी तलाश विच दो पीढ़ियां दी इस कहानी विच
कोनू कहे जा मुंडा चाहिए
बस मेनू प्यार करने वाला होवे कुकिंग आंदी होवे ओनु मेनू घुमाउण लेके जाए मेरे मां-प्यो दी सेवा करे केयरिंग होवे डेयरिंग होवे शेयरिंग होवे
शेयरिंग की पुत्र
शेयरिंग मतलब जेड़ा विचार सांझे करदा होवे पता ओनां नू
बोलदा होवे
जिंदगी गड़बड़ गड़बड़
एक कुड़ी पंजाबीयत नाल भरपूर एक अनोखी लव स्टोरी इस 31 अक्टूबर तुहाडे नेड़ले सिनेमाज विच
चलो स्टोनी क्रीक कढ़ाई पॉइंट क्योंकि स्टोनी क्रीक कढ़ाई पॉइंट ने वीकेंड पर हलवा पूरी चने अचार पाए बॉन नाश्ता या फिर ब्रंच टेस्टी फूड विद द बेस्ट कस्टमर सर्विस प्रोग्राम साजो आज का रेफरेंस देने पर 10% डिस्काउंट लेना मत भूलिए एंड द बेस्ट ऑफ द बेस्ट एम्बियंस 285 अपर सेंटेनियल पार्कवे कॉल कीजिए 9056649988
यूनी ग्लोबल एडवाइजरी इंक आपके लिए हैं गवर्नमेंट फंडेड कोर्सेज जो कि इजी टू पास एंड फुली ऑनलाइन है, सिर्फ 2 से 3 घंटे मंडे टू फ्राइडे। हुकूमत आपके कोर्स तो स्पॉन्सर करती ही है, साथ में आपको लिविंग एक्सपेंसेस के तौर पर फंडिंग देती है जो कि रेंज करती है $75,000 से लेके $175,000 तक। मजे की बात यह है कि इसमें से 55% पैसा तो नॉन रिफंडेबल ग्रांट्स का पैसा है जो आप कहीं भी कैसे यूज कर सकते हैं। एलिजिबिलिटी PR, सिटीजन, प्रोटेक्टेड पर्सन एंड फैमिली इनकम लेस देन $70,000। कॉन्टैक्ट करें 4372643175।
मेरी पूरे साल की सेविंग $400 हुई है।
मेरी सेविंग $350।
मेरी सेविंग सिर्फ $100।
और मेरी सेविंग सबसे ज्यादा हुई है, मैंने सेव किए हैं $1,775।
क्या चमत्कार किया, मुझे भी गुर सिखाओ ना।
भाई बात सादा सी है, हमारे पास 2 गाड़ियाँ और 1 घर है और इन सब की इंश्योरेंस मिलाकर मैंने जबरदस्त सेविंग की है और ये जादू किया है ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह ने। आप भी अपनी गाड़ी और घर के इंश्योरेंस में खूब सेविंग कर सकते हैं। टर्म एंड कंडीशन अप्लाई। ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह 6472903773 6472903773। ट्रक ड्राइवर भाइयों, अब US और कनाडा में अनलिमिटेड डाटा वीवो टेलीकम्युनिकेशंस के साथ फुल स्पीड नो रुकावट। सफर बिजनेस का हो या शौक का, वर्ल्ड वाइड ई सिम डाटा प्लान के साथ इंटरनेट हमेशा रेडी।